र शोधमिन बजेटपछि अब गए केही दिन अगाडि केन्द्रीय रिजर्भ ब्याङ्कद्वारा ब्याजदरमा जुन कटौती गरिएको छ अहिलेसम्मकै सबैभन्दा कम ब्याजदर 1.75% जुन ब्याजदर जारिएको छ त्यसबारे कुरा गर्न र सरकारी बजेट पछि के कस्ता समस्या अथवा के कस्ता विकासहरू हुन सक्ला त भन्ने लगायतका विषयबारे कुरा गर्न अहिले हाम्रो साथमा आर्थिक सल्लाहकार विश्वास भट्टराईजी हुनुहुन्छ। सबभन्दा पहिला त विश्वासजी नमस्ते र स्वागत छ एसपिएसको नेपाली कार्यक्रममा।
नमस्कार।
अब सबभन्दा पहिला बजेट बारे कुरा गर्नुभन्दा अगाडि अब हाम्रो प्रत्येक कुराकानी चाहिँ आज पनि ब्याजदरबाटै सुरु गरिहालौँ है। रिजर्भ ब्याङ्कले अब यो महिना अब ब्याजदर घटाउला नघटाउला भनी धेरै अब अड्कलबाजी चलिरहेको थियो तर इतिहासमै सबैभन्दा कम भन्ने जुन अब 1.75% जुन ब्याजदर झारिएको छ है यसको खास कारण के थियो एकचोटि त्यो हामीलाई भनिदिनुहोस् न सबभन्दा पहिला।
ओके अब भनिहाल्नु भयो होइन यसपालिको 1.75% क्यास रेटमा जारेको होइन अभियसली हिस्टोरिक लो यो चाहिँ 25 बेसिस पोइन्ट भनेको 25% जारे होइन यो झार्नमा दुई तिनवटा इलिमेन्ट छ है। सबभन्दा ठुलो इलिमेन्ट चाहिँ के भयो भन्दाखेरि इन्फ्लेसन फिगर चाहिँ सोचेको भन्दाखेरि एकदमै नेगेटिभ आइदियो कि यो चाहिँ एकदमै लास्ट मोमेन्टको डिसिजन थियो। मार्चको क्वार्टरको इन्फ्लेसन फिगर चाहिँ एकदमै नराम्रो आयो विच कि अप्रिलको एन्डतिर आउने नम्बर हो होइन यो चाहिँ धेरै नै कम आयो। यो आउनमा तिन चारवटा कि इलिमेन्ट छ है। इन्फ्लेसन चाहिँ जेनरली फर्स्ट थिङ चाहिँ तपाईँको पेट्रोल प्राइसले गर्दाखेरि सब्ड्यू भयो किनभने तपाईँहरूलाई सबैलाई थाहा होला हामीले अनुभव गरेको कुरा हो इन द लास्ट 4 मन्थ्समा पेट्रोल प्राइसले सिग्निफिकेन्टली झरेको छ। जब पेट्रोल र डिजलको पैसा झर्छ ओभरअल सबै प्रडक्टहरूलाई पनि इफेक्ट गर्छ फर्स्ट थिङ यो हो। अब सेकेन्ड थिङ त्यो बेलातिरको हाउसिङ प्राइस पनि लास्टको डिसेम्बर जनवरी फेब्रुअरी गर्दाखेरि इन्फ्लेसनलाई नेगेटिभमा ल्यायो किनभने त्यो 3 मन्थ चाहिँ अलिकति नेगेटिभ भएको थियो हाउसिङ डुवेलिङ प्राइसहरू पनि। त्यसपछिको अर्को इलिमेन्ट के भयो भने लास्टको 1 अब 2 मन्थ्समा चाहिँ अझै डलरले रेज गरेको छ अलिकति पैसा त्यसले गर्दा पनि यहाँको कुराहरू अलिकति सस्तो हुनमा इन्फ्लेसनलाई उ गर्यो। यो सबै कुराहरूलाई गर्दाखेरि चाहिँ एकचोटि रिजर्भ ब्याङ्कले चाहिँ अझै हतारमा डिसिजन गर्ने भन्दा पनि अलिकति वरिङ फ्याक्टर देखिएको छ बढी अनि त्यसले गर्दाखेरि चाहिँ त्यो सबभन्दा ठुलो कुरा चाहिँ बिजनेस कन्फिडेन्स लो भयो भने चाहिँ फेरि अपराइज गर्न गाह्रो हुन्छ भन्ने किसिमले उनीहरूले काउन्टर मेजर लिनुभन्दा पहिले नै त्यो चाहिँ रिजर्भ ब्याङ्कले चाहिँ इन्ट्रेस्ट चारेको हो। रिजर्भ ब्याङ्कको फेरि गभर्नरले राम्रो इन्डिकेसन दिएको छ कि यो कन्डिसन भएको खण्डमा अझ पनि बढाउन पनि अझ पनि झार्न सक्ने एस्योरेन्स दिएको छ मार्केटलाई त्यो कन्फिडेन्स किन बिजनेस कन्फिडेन्स चाहिँ अहिले चाहिँ लो नहोस् भन्ने चाहिँ सबैको इन्टेन्सन छ त्यसलाई चाहिँ अलिकति अप
गर्नुपर्ने छ। अब त्यही अब सरकारको जुन बजेट पनि अब सार्वजनिक भएको छ होइन त्योभन्दा अगाडि जुन रिजर्भ ब्याङ्कको त्यो अब निर्णयबारे सार्वजनिक भएको थियो तर अब सरकारी बजेटको जुन अब बजेट डेफिसिट बजेट घाटा घटाउने सरकारी योजनाहरूदेखि लिएर अब अहिले जुन अब घाटा बढेको भन्ने पनि सरकारले बताएको छ होइन त्यो सबै स्थितिमा चाहिँ अब यो ब्याजदरले अझ प्रभाव पार्ला कि नपर्ला कि मतलब कि अब सरकारी बजेटको हिसाबले हेर्दाखेरि भनौँ न अब अझ ब्याजदर घट्न सक्ने सम्भावना अझै बढेर गएको छ कि कस्तो छ सम्बन्ध दुईटा।
जेनरली आरबीआईको गभर्नरले पनि यो कुरा अस्ति राम्रोसँग भनेको थियो है। ओभरअल बजेटले गर्दाखेरि चाहिँ डाइरेक्टली फिस्कल पोलिसी बजेटले चाहिँ खास मोनिटरी पोलिसीमा चाहिँ इन्टरभेन्सन या डाइरेक्ट इम्प्याक्ट पार्ने चाहिँ कुनै पनि डिसिजन गरेको देखिया छैन यसपालि भनेपछि त्यो हिसाबले चाहिँ रिजर्भ ब्याङ्कको सरी गभर्नरको फेडरल बजेटको फेडरल बजेटको कारणले गर्दा चाहिँ हाम्रो प्रपर्टी प्राइसेस या ओभरअल हाउसिङ मार्केटमा चाहिँ केही डाइरेक्ट या एनी सिग्निफिकेन्ट इम्प्याक्ट पर्ला जस्तो चाहिँ हामीले देख्दैनौँ ओभरअल होइन। अब अभियसली धेरै कुराहरू अन्डरलाइङ कुराहरू चाहिँ त्यहाँ अझ पनि छ जस्तो तपाईँले अघि भन्नुभयो अहिले हामीले कभर गरौँला सुपर एन्युसनदेखि लिएर ट्याक्स रेटको कुराहरू छ त्यसले गर्दाखेरि मान्छेको डिस्पोजेबल इन्कम बढी हुनसक्छ त्यो डिस्पोजेबल इन्कम के प्रोपर्टी मार्केटमा ट्रान्सलेट हुनसक्छ त भन्ने कुरा चाहिँ अझ पनि क्वेसन मार्क छ। त्यही भएर मिनिमल इम्प्याक्ट चाहिँ होला तर हामीलाई जहाँसम्म लाग्छ जस्तो डाइरेक्टली इम्प्याक्ट हुने जस्तो सिग्निफिकेन्ट चेन्जेस चाहिँ बजेटले केही पनि गरेको देखिँदैन।
अनि अब रिजर्भ ब्याङ्कद्वारा जुन ब्याजदर घटाइएपछि 25 बेसिस पोइन्टले जुन घटाइएको छ त्यसलाई त्यसपछि नै तुरुन्तै अब नेसनल अस्ट्रेलिया ब्याङ्क कमनवेल्थ ब्याङ्क र वेस्ट ब्याङ्कद्वारा चाहिँ जुन घरको ऋणको लागि लिएका आफ्ना ग्राहकहरूलाई पूर्ण रूपमा त्यो ब्याजदर अब पास गर्ने भनी बताएका छन् होइन। तर एएनजेडले चाहिँ आफ्नो सामान्य भ्यारिएबल अन्तर्गतको होम लोनमा चाहिँ खालि 19 बेसिस पोइन्टले मात्र कटौती गर्ने भनी बताएको छ। तर यस अन्तर्गत भनौँ न अब मान्छेहरूलाई यसले अब के ब्याजदर घटेर अहिले झन् प्रोत्साहित गरेको छ छैन गर्ला नगर्ला कस्तो छ तपाईँलाई चाहिँ।
अब यसमा दुई तिनवटा इलिमेन्ट छ हेर्नुहोस् अब एट द एन्ड अफ द डे हामीले पर्फेक्टली हेर्ने हो भनेदेखि होइन सिम्पल एकदम सिम्पल मेट्रिस्टिक वर्ल्डमा हेर्ने हो भने इन्ट्रेस्ट रेट घटेको चाहिँ सबैलाई राम्रै हो किनभने हामीले के सोच्छौँ रिपेमेन्ट कम तिर्नुपर्छ राम्रो हो होइन त्यो चाहिँ माइक्रो लेभलमा चाहिँ हामीले त्यो सोच्न मिल्छ किनभने त्यो चाहिँ अनि माइक्रो लेभलमा हामीले त्यो सोच्न मिल्छ त्यो इन अ वे ठिक पनि हो। तर त्यसको अदर साइड अफ द क्वाइन चाहिँ जब रेट घट्छ त्यसमा भनेको अरू ड्रास्टिक चेन्जेसहरू, जस्तै हामीले अब मोस्ट लाइकली बिजनेस सेन्टिमेन्ट कम भयो भने बिजनेसले अरू बोरोइङ नगर्ने, रिसर्च एन्ड डेभलपमेन्टमा इन्भेस्ट नगर्ने, एक्सपान्सन नगर्ने, जब लसेसहरू त्यो चाहिँ बढी देखिन सक्छ. अनि रिजर्भ ब्याङ्कलाई पनि ओरिङ लागेको फ्याक्टर चाहिँ त्यो हो, त्यो चाहिँ नहोस् भन्ने हिसाबले चाहिँ रिजर्भ ब्याङ्कले रेट झार्दाखेरि, जस्तै हामी पर्सनली मान्छेलाई एक्स्ट्रा एक्सपेन्स भएको छ, बिजनेसहरूको पनि फन्डिङ कस्टहरू कम भयो भने बिजनेसहरू अरू इम्प्लोय अरू मान्छेलाई जब दिन, रिसर्च गर्न, एक्सपान्सन गर्न बढी इन्करेज हुन्छ. त्यो आइडिया चाहिँ त्यो हो. अब इन जेनरली अब मान्छेको बोरोइङ कमै भए पनि होइन, अब तपाईँको अब त्यसले सिधै गएर मान्छेले प्रपर्टी किन्ला नकिन्ला चाहिँ त्यो अर्को कुरा हो, तर डेफिनेटली मान्छेसँग $100 ठाउँमा तपाईँको ठाउँमा $125 हातमा हुन्छ भने त्यो पैसा चाहिँ जेनरली होपफुल्ली मान्छेले गएर स्पेन्ड गर्ला, त्यसले गर्दा चाहिँ कन्ट्रीको इकोनोमीमा अलिकति अलिकति राम्रो होला भन्ने चाहिँ लिन सकिन्छ होला, त्यो चाहिँ हुने चाहिँ हामीले आशावादी छौँ भनौँ न त्यसमा चाहिँ.
अब आउँदो अगस्त महिनामा फेरि अब ब्याजदर कटौती हुनसक्ने भन्ने केही अब विज्ञहरूले बताइरहेका छन् होइन, तर अब एनजेडले जसरी अब पुरै त्यो कटौतीलाई पास गरे होइन, त्यस्तै अब आउँदो उसमा त अरू ब्याङ्कले पनि त्यस्तो नगर्न सक्ने सम्भावना पनि रहेको छ नि होइन, अब रिजर्भ ब्याङ्कले काट्ने ब्याजदरलाई पुरै त्यो पास गर्न नसक्ने.
अब यसमा दुईवटा इलिमेन्ट छ, रिजर्भ ब्याङ्कले दिएको खास क्यास रेट भनेको इन्डिकेटिभ क्यास रेट हो होइन, रिजर्भ ब्याङ्कले चाहिँ एउटा ब्याङ्क ब्याङ्क बिचको इन्डिकेटिभ रेट मात्रै गर्ने हो, तर रिजर्भ ब्याङ्कले एक्चुली ब्याङ्कहरूलाई फन्डिङ गर्दैन भनेपछि त्यसको डाइरेक्ट इम्प्याक्ट चाहिँ ब्याङ्कहरूले गर्नुपर्छ या गर्छन् भन्ने पनि हुँदैन. हरेक ब्याङ्कको आफ्नै फन्डिङ कस्ट हुन्छ होइन, उनीहरूको ओभरसिज मार्केटमा कति के, उनीहरूले आफ्नो ब्यालेन्स अफ ट्रेड अनुसार प्लस माइनस गर्न सक्छ है. अब त्यो भन्दैमा फेरि कस्तो भने 0.25 हजारलाई मेरो विचारमा सबै ब्याङ्कहरू सबै फाइनेन्सियल इन्स्टिट्युसनको स्ट्यान्डर्ड भ्यारिएबल पनि एउटै रेटमा पनि छैन होइन. अब 0.19 एउटाले झारे र 0.22 झारे भन्दा उसले बढी र उसले कम भन्दा पनि एक्चुली इनफ्याक्ट तपाईँले कतिमा लोन लिइरहनु भएको छ त्यो चाहिँ डिफाइनिङ फ्याक्टर हुन्छ है. अब त्यो भन्दैमा फेरि कस्तो भन्दाखेरि एउटा ब्याङ्कलाई मात्रै, अब एजेन्टले मात्रै यसपालि 1.9 झारेन भने अर्को ब्याङ्कले भोलि अर्को बेला गर्न पनि सक्छ, किनभने यो मार्केट चाहिँ एकदम कम्पिटेटिभ छ होइन, कहिले कसले गरिरहेको देखिन्छ. हामीले यसपालि एजेन्ट भयो, लास्ट डे हामीले अर्को ब्याङ्क पनि देखाएको थियौँ. यो एकदम यो हेर्नुहोस्, हामीले बिजनेस रन गरे जस्तै उनीहरूको आफ्नै फन्डिङ कस्टमा उनीहरूले कति जाने नगर्ने आफ्नो प्रोफिटेबिलिटी अनुसार त्यो अलिकति एडजस्ट गर्छ ब्याङ्कहरूले.
र श्रोतबिन तपाईँ सुन्नुहुन्छ एसबिएस रेडियोमा नेपाली कार्यक्रम, र हामी कुरा गर्दैछौँ आर्थिक सल्लाहकार विश्वास भट्टराई र ब्याजदर घटेपछि नयाँ घर वा अपार्टमेन्ट किन्ने तपाईँको योजना अझै बलियो भएको छ र त्यसबारे केही प्रश्न सोध्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई अब फोन गर्न सक्नुहुन्छ. नम्बर हो 1300799692 छ, 1300799692 छ, अथवा एसएमएस पठाउनको लागि नम्बर हो 0429996263, 0429996263, वा facebook.com/sbsnepali वा ट्विटरमा @sbsnepali. र विश्वासजी, बजेटबारे कुरा गर्नुभन्दा अगाडि एकचोटि प्रश्न एउटा सोधिहाल्छु. हाम्रो श्रोताले प्रश्न पठाउनु भएको छ, उहाँले चाहिँ अब अहिले अब यो फिक्स्ड उसमा फिक्स्ड रेटमा लक गर्यो भने अहिले फाइदा हुन्छ कि अझ ब्याज दर घट्ला भन्ने उसमा आशमा बस्दा उपयुक्त हुन्छ भनेर सोध्नु भएको छ, के छ?
अब यो चाहिँ अलिकति अब त्यो मैले लास्ट भनेको थिएँ, यो कुरा चाहिँ कस्तो भने अब हामीले अब स्पेकुलेटिभ ग्याम्बलिङ गर्ने जस्तो कुरा होइन होइन, हामीले फ्युचरमा हेरेर अब यो कम र यो बढी भन्ने कुरा गर्दैनौँ होइन. तर एउटा तपाईँहरूले के काउन्टर मेजर लिनुपर्छ भन्दा फिक्स रेट भनेको तपाईँको सबभन्दा पहिला बुझ्नुपर्ने कुरा के भन्दाखेरि, तपाईँले 2 या 3 इयर्समा तपाईँको रिपेमेन्ट सेट हुन्छ, त्यो अनुसार तपाईँको एक्स्ट्राहरू केही पनि हुँदैन होइन. यदि तपाईँको लाइफमा सर्कमस्टेन्सल केही कुरा छ, भोलि 50,000 छ, एउटा इन्कम छुने छ, या तपाईँको बजेटमा टाइट हुनुहुन्छ भने त्यो सिनारीमा फिक्स रेट हेर्न प्रब्ली बेटर होला है. अब होइन तपाईँसँग अलिकति अफोर्डेबिलिटी छ, तपाईँसँग बोरोइङ पावर, तपाईँले एक्स्ट्रा पेमेन्टहरू गर्न सक्नुहुन्छ, एक्स्ट्रा पैसा तपाईँको अफसेटमा छ भने तपाईँको भेरिएबल रेट गर्दा बेटर होला, त्यो हिसाबले सोच्नुहोस् नि. अहिले अर्को कुरा के गर्न सकिन्छ भन्दाखेरि, अहिले जेनरली हामीले के देखाएको छ भने प्राय कुनै पनि ब्याङ्क या फाइनेन्सियल इन्स्टिट्युटमा तपाईँको फिक्स रेटहरू तपाईँको भेरिएबल रेटभन्दा 0.3-0.4 चिपर भए देख्छौँ. त्यो हिसाबले हो फ्युचरमा घट्न सक्ला, तर 6 महिनासम्म तपाईँले कुरुन्जेलसम्म अहिले फिक्स्ड गर्नु भने तपाईँले अहिले अलरेडी 0.4 पनि त पाइरहनु भएको छ सेभिङ्स 7 मन्थसम्मको, त्यो पनि फ्याक्टर गर्नुहोस् होइन. त्यो सबै गर्दाखेरि चाहिँ मेरो विचारले खालि तपाईँको डिसिजन चाहिँ फ्युचरमा गएर यो झर्ला कि त्यसमा होइन, कि आफ्नो बजेट र आफ्नो सर्कमस्टान्सेसमा डिसिजन गर्नुहोस्.
हजुर, हाम्रो अर्को एकजना श्रोताले प्रश्न पठाउनु भएको छ, क्यान यु टेल मी वाट इज होम लोन आफ्टर इन्ट्रेस्ट रेट कट भनेर. अलिकति प्रश्न बुझिएको छैन, जो
उहाँले होम लोन रेट कति हो भन्न खोज्नु भएको होला मेरो विचारमा होइन. तर कस्तो हुन्छ उहाँलाई के भन्छु भन्दाखेरि, फेरि होम लोन भने पनि हेर्नुहोस् इन्ट्रेस्ट रेट मात्र डिफाइन फ्याक्टर होइन होइन, तपाईँलाई एक्चुली मिल्ने किसिमको प्रडक्ट हुनु पर्यो होइन. तपाईँले जस्तै मैले अस्ति पनि भने, तपाईँले अफसेट एकाउन्ट लिएर तपाईँले अप्सनमा पैसा राख्नुहुन्न र तपाईँले त्यसलाई 0.2% एक्स्ट्रा तिर्नुहुन्छ नि, केही पनि बेनिफिट छैन त्यसमा होइन. त्यही भएर प्रडक्ट चाहिँ इट्सेल्फ चाहिँ तपाईँले म्याच गर्नुपर्छ. अनि फेरि हरेक ब्याङ्कमा तपाईँको अलिअलि तल र माथि या फाइनेन्सियल इन्स्टिट्युसनमा जाँदा त अलिकति मार्जिनल तलमाथि हुन्छ. त्यही भएर ओभरअल एस्पेक्ट हेर्दाखेरि चाहिँ खालि सस्तो मात्रै भन्ने भन्दा पनि ओभरअल प्रोडक्ट एक्चुली रिभ्यू गर्नुहोस्. अब अभियसली ब्रोकर या आफ्नो ब्याङ्क म्यानेजर या कोहीसँग बसेर एक्चुली प्रोडक्ट रिभ्यू गर्नुहोस् अनि कुन प्रोडक्ट चाहिँ तपाईँलाई बढी सुट हुन्छ त्यसमा बढी फोकस गर्नु, रेटमा चाहिँ प्रब्लम फोकस नगर्नुहोस्.
हजुर, अब एकचोटि सुपरनेसनबारे भएका परिवर्तनबारे पनि एकचोटि हामीलाई यो अब प्रपोज चेन्जेसबारे एकचोटि हामीलाई भनिदिइहाल्नुहोस् न त विश्वासजी. बजेटमा जुन अब
हजुर म हल्का बजेटको बारे रिक्याप गरेर टु मेन इलिमेन्ट्स छ होइन, तर म मेन मेन पोइन्ट्सहरू त्यसले कसरी इम्प्याक्ट गर्न सक्छ भन्ने कुरा सानो उसमा भन्दैछु है. Obviously, superannuation, the talk of the town, but why? Because in 2006, super, you're one of the biggest, biggest changes in legislative. So, what impact and what you need to think about these changes are also happening in legislative, but legislation is not going to be able to most likely impact on 2017 July, effectively. Now, the first thing that you need to impact on the second thing is lower salary sacrifice. यो चाहिँ के भने कन्सेसनल कन्ट्रिब्युसन भनेर चाहिँ तपाईँले काम गरेपछि आफ्नो हातमा आउनुभन्दा पहिला जुन पैसा सुपरमा कन्ट्रिब्युट गर्न सक्नुहुन्छ पहिला चाहिँ तपाईँले 30,000 पर इयरसम्म गर्न सक्नुहुन्थ्यो है, इन्क्लुडिङ 9.5% चाहिँ तपाईँको कामबाट जाने गरेर त्यसलाई चाहिँ झारेर अब 25,000 ल्याइएको छ है. त्यसले गर्दा धेरै मान्छे आउट अफ पकेट फिल भए जस्तो गर्नुहुन्छ होला, तर गुड थिङ चाहिँ यसमा के छ भन्दाखेरि यो 5,000 झारे पनि अब यसपालि चाहिँ के एउटा राम्रो चाहिँ के ल्याएको छ भन्दाखेरि तपाईँले 5 इयर्समा फेरि टोटल गरेर पनि युज गर्न मिल्छ. पहिला चाहिँ त्यो थिएन, हरेक वर्षको तपाईँको हराउँथ्यो, यसपालि तपाईँले 5 इयर्सको क्युमुलेटिभ गर्न मिल्छ
होइन.
भनेपछि तपाईँ चाहिँ क्यास भावेलाई तपाईँलाई हाल्न मिल्ने सुविधा पनि छ फेरि यसमा है. त्यही भएर त्यति ब्याड डिसिजन होइन एउटा है. अब सेकेन्ड कुरा चाहिँ के छ भन्दाखेरि तपाईँको आफ्टर ट्याक्स कन्ट्रिब्युसन है, यसपालि हायर इन्कम ब्राकेटलाई चाहिँ अलिकति बढी टार्गेट गरिया छ है. यसमा चाहिँ के छ भन्दाखेरि पहिला चाहिँ जेनरली तपाईँको 300 माथि भएकोलाई चाहिँ सुपरमा कन्ट्रिब्युट गर्दाखेरि 30% ट्याक्स रेटमा थियो. यसपालि चाहिँ त्यसलाई झारेर 250,000 राखेको छ. एनी बडी होइन 250 बढी भएकोले एक्स्ट्रा कन्ट्रिब्युसन गर्दा 15% ट्याक्स राख्छ. त्यसपछि तपाईँको म्याक्सिमम् एउटा जेनरली बिजनेसहरूको टेन्डेन्सी अहिले के छ भने मान्छेले रिटायर हुने आफ्टर 50 भएपछि अहिले के गरिरहेको छ भने आफ्नो बिजनेस सेल गर्यो, प्रपर्टी सेल गर्यो, त्यो पैसा चाहिँ सुपरमा हालिन्छ ट्याक्स सेभिङको लागि, अनि आफू रिटायर भएपछि त्यो पैसाको एक्सेस हुन्छ भन्नेले है. यो धेरै भएको थियो, यो कुरा पनि एकदम विवादमा भएको थियो हरेक पार्टीहरूको या धेरैको थियो कि यो राम्रो होइन यसले गर्दा धेरैको ट्याक्स सेभिङ भएको छ. त्यसलाई चाहिँ अब म्याक्सिमम् क्याप चाहिँ 1.6 मिलियनमा राखेको छ अब ट्याक्स फ्रीमा चाहिँ है. अब त्यसपछि अर्को एउटा एकदम बेनिफिटको कुरा के छ भन्दाखेरि धेरैलाई आफ्टर ट्याक्स कन्ट्रिब्युसन नन कन्सेसनल थियो जुन केही त्यो चाहिँ हटाउने भन्ने धेरै कुरा भएको थियो है. त्यो कुरा चाहिँ यसपालि नहटाउने भयो. त्यो चाहिँ कस्तो भन्दाखेरि यो चाहिँ खास लो इन्कम अर्नरहरूले एउटा बेनिफिट जस्तो पाउँथ्यो है. पहिला लेबर गभर्मेन्टले निकालेको पोलिसी हो लो इन्कम अर्नर्सले. यसमा चाहिँ के हुन्छ भने जेनरली तपाईँको यदि इन्कम चाहिँ 37,000 कम छ, तपाईँले 15% मार्जिनल ट्याक्स ब्राकेटमा फल गर्नुहुन्छ भने तपाईँले सुपरमा कन्ट्रिब्युट गर्यो भने 15% ट्याक्स लाग्यो भने चाहिँ तपाईँले 500 चाहिँ आफ्नो सुपर एन्युसनमा एउटा अफसेट रिबेट पाउँथ्यो. त्यो चाहिँ एजिटिभ राखेको छ यसपालि गभर्मेन्टले, चेन्जेस छैन. यो कुरा चाहिँ निक्लिने कुरा थियो है, तर लकिली यसपालि निकाले छैन. अब अर्को कन्ट्री कुरा राम्रो के छ भने को कन्ट्रिब्युसन स्किम भन्ने चाहिँ जुन चाहिँ अब भनौँ अहिले चाहिँ तपाईँको इन्कम 35,000 छ भने तपाईँले यदि $1,000 आफूले हाल्नुहुन्छ भने गभर्मेन्टले हरेक $1 $0.50 चाहिँ गभर्मेन्ट कन्ट्रिब्युसन छ. यो पोलिसीलाई नो चेन्जेस भएको छ. भनेपछि यदि कसैको इन्कम 35 50,454 चाहिँ कट अफ हुन्छ, यदि त्यो बिचमा इन्कम छ भने उहाँहरूले गभर्मेन्ट कन्ट्रिब्युसनको बेनिफिट लिन सक्नुहुन्छ अझ पनि. यिनीहरू चाहिँ एउटा राम्रो चेन्जेस है. अनि अर्को सबभन्दा ठुलो चेन्जेस चाहिँ के भएको छ भन्दाखेरि तपाईँको ट्याक्सको लागि हाई ट्याक्स ब्राकेटमा अहिलेको रुलमा चाहिँ के छ भन्दाखेरि ट्रान्जिसन टु रिटायरमेन्ट भन्ने एउटा टर्मिनोलोजी छ है. त्यो भनेर चाहिँ के भन्दाखेरि यदि तपाईँ रिटायर हुनुभन्दा पहिला अहिले भन्नु 50 प्रिजर्भेसन एज भन्छौँ हामीले, जुन कि 55 to 60 छ भने चाहिँ अहिलेको फिलोसफीमा के छ भने यदि तपाईँले काम गरिरहनु भएको छ भने अब या अब तपाईँ रिटायरमेन्टको इन्टेन्सन हुनुहुन्छ, तपाईँले काममा पार्ट टाइममा जानुहुन्छ या के गर्नुहुन्छ, आफ्नो इन्कम चाहिँ तपाईँको सुपरमा हालेर अनि मान्छेले सुपरबाट चाहिँ पेन्सन ड्र गर्ने एकदम पपुलर छ यो है. यसले गर्दा चाहिँ तपाईँलाई ट्याक्स कम्प्लिटली अभोइड गर्न सक्ने सिनारियो छ अहिलेको हिसाबले है. यो पोलिसीमा चाहिँ हल्का चेन्जेस ल्याउँदैछ है. भनेको मतलब के हुन्छ भन्दाखेरि यसमा चाहिँ तपाईँले गएर अब यदि 56 to 60 ब्राकेटमा हुनुहुन्छ होइन, तपाईँको जेनरली चाहिँ अहिलेको सिनारीमा चाहिँ तपाईँको ट्याक्समा पनि पेन्सन लाग्दैन, ट्याक्सको इन्कममा पनि पेन्सन लाग्दैन, तर मुभिङ फरवर्ड पेन्सन इन्कम चाहिँ अब चाहिँ 15% ट्याक्स गर्ने भएको छ.
हजुर, र अब यदि अब विश्वजी त्यति नै अब समय अलिक कम भएको हुनाले अब यति अहिले यसलाई चाहिँ यतिमै सीमित राखौँ है। जो आजको लागि चाहिँ समय दिनुभएकोमा धेरै धेरै धन्यवाद, र आउँदो महिना फेरि अब नयाँ नीतिहरू अब लेबर सरकारको यदि निर्वाचित भयो भने आउने सक्ने नीतिहरूबारे पनि हामी कुरा गरौँला। अहिलेको लागि चाहिँ धेरै धेरै धन्यवाद समय दिनुभएकोमा।
धन्यवाद ऋजस्वी।